समाजका लागि सामाजिक रूपान्तरण तपाईँसँगको सहयात्रा रेडियो कार्यक्रम घरांगन। नमस्कार, म माधुरी महतो। कार्यक्रम घरांगनको आज 5 श्रृंखला हो। कमन फिडब्याक प्रोजेक्टको सहयोग तथा सामुदायिक रेडियो प्रसारक संघ अकुराब सीआईएन सँगको सहकार्यमा उत्पादित कार्यक्रम घरांगन नारायणी एफएम 103.8 मेगाहर्जमा साताको मंगलबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म र पुनः प्रसारण बिहिबार बिहान 9:15 बजेदेखि 9:45 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम घरांगनमा हामी हरेक साता तपाईँको सरोकारका विभिन्न विषय लिएर उपस्थित हुनेछौँ। समाजमा देखिएका विभिन्न समस्या, समाधानको खोजी र समाजका विभिन्न प्रेरणादायक सफलताका कथा समेट्दै समृद्ध समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो। स्थानीय तहको चुनावपछि जनताले स्थानीय जनप्रतिनिधिहरूप्रति धेरै नै आशावादी देखिन्छन्। यसैलाई मध्यनजर गर्दै कार्यक्रम घरांगनमा हामी नागरिकका जिज्ञासा, गुनासा र विकासका कुरा समेट्नुका साथै समाधानका लागि सरकारवालासँग छलफल पनि गर्नेछौँ। आज कार्यक्रममा हामी तराईमा हुने छुवाछुत सम्बन्धी विभेदको अवस्था र नियन्त्रणको विषयमा कुराकानी गर्नेछौँ। जातीय विभेदलाई अङ्ग्रेजीमा रेसियल डिस्क्रिमिनेसन भनिन्छ। जातीय विभेदको 5 आधारहरू हुन्छन्: 1 जन्मको आधारमा गरिने विभेद, 2 वंशको आधारमा गरिने विभेद, 3 वर्णको आधारमा, आँखाको रङ, छालाको रङ, कपालको रङको आधारमा गरिने विभेद जस्ता विभेदहरू। तर यस्ता विभेद मात्रै नभएर संस्कृति, पहिचान, भाषा, धर्म आदिको आधारमा हुने विभेद जातीय विभेदमा पनि पर्छ। यस्ता विभेदले समाजमा रहेका मानिसहरूमा हेयको भावना उत्पन्न गरेको पाइन्छ भने हाल यस्ता विभेद गर्ने प्रवृत्तिमा भए पनि कमी आएको सामाजिक अगुवाहरू बताउँछन्। यसै सन्दर्भमा सामाजिक अभियन्ता प्रकाश थारूसँग गरिएको कुराकानी अबको क्रममा। प्रकाशजी, स्वागत छ यहाँलाई कार्यक्रम घर आँगनमा।
धन्यवाद माधुरीजी।
आज हामी हाम्रो समाजमा हुने सामाजिक छुवाछुतको विषयमा कुराकानी गरिरहेका छौँ। हाम्रो तराई भेगमा भनौँ अथवा पर्सा जिल्लामा तपाईँले चाहिँ हाम्रो समाजमा, हाम्रो समुदायमा छुवाछुतको भेदभाव चाहिँ कति हेर्नु भएको छ? हाम्रो समाजमा यो छुवाछुतको अवस्था चाहिँ कस्तो पाउनु भएको छ?
वास्तवमा भन्ने हो भनेदेखि आज पनि हाम्रो 21 शताब्दीमा हाम्रो तराईमा, हाम्रो पर्सा जिल्लामा जहाँसम्म कुरो छ अहिले पनि विद्वान नै छ। किनभनेदेखि भर्खरै हाम्रो जानकी टोलाको कुरो हो, यहाँ एउटा बहुत नराम्रोसँग घटना पनि घटेको थियो। त्यहाँ कि चिया खाने रुमहरूलाई चिया खानलाई पनि गिलासमा चिया नदिने, खाजा खाने बेलामा प्लेटमा खाजा नदिने भनेपछि अहिले पनि हाम्रो समाजमा आज पनि यो छुवाछुतको निकै नै प्रभाव छ। तर पनि काहीँ काहीँ के छ भनेदेखि पहिले जस्तो छैन। जस्तो कि पहिले मन्दिरमा समेत पनि पस्न दिँदैनथ्यो, तर अहिले बिस्तारै बिस्तारै बुझेका जानेका मान्छेहरूले बिस्तारै बिस्तारै यो हाम्रो जुन दलितहरूलाई मन्दिरमा पस्न पनि दिइरहेको छ, एक ठाउँमा बसेर पढ्न पनि दिइरहेको छ। तर कहीँ कहीँ यस्तो छन् जहाँ कि सङ्कीर्ण विचारका मान्छेहरू छन्, जसले कि अहिले पनि छ कि मान्छे दलित पनि हुँदो रहेछ भने, तर यो जुन दलितको कुरा जहाँ आउँछ त्यहाँ सङ्कीर्ण विचारका मान्छेले मात्रै त्यहाँ कुरा गर्छन्। त्यसैले म के भन्न चाहन्छु भनेदेखि हाम्रो समाजमा अहिले पनि भर्खरै यो हाम्रो के भनिन्छ वीरगन्जकै कुरा गर्नुहुन्छ भने वीरगन्ज वार्ड नम्बर 14 हो यो हाम्रो के भनिन्छ गण्डक चोकमा 6-7 घर डोम बस्ती छ, 14 बच्चा छन्, तर एउटा पनि बच्चाहरू स्कुल जान सकेको छैन। किनभनेदेखि त्यो बच्चाहरूलाई स्कुलमा गयो भनेदेखि स्कुलका त्यहाँ मतलब छुवाछुतले उनीहरूलाई बडा नराम्रोसँग गरेको छ कि कम त्यहाँ गएर गयो भनेदेखि तल्लो जातको बच्चा हो भनेर पनि हेप्ने गरेको मैले पाइएको छु। तर मैले के यसपालि जसरी भए पनि त्यो बच्चाहरूमध्ये 6 बच्चालाई जसरी भए पनि यो नयाँ शैक्षिक सत्रमा त्यो बच्चाहरूलाई कुनै न कुनै समुदाय स्कुलमा गएर म भर्ना गराउनमा पहल गरिसकेका छु र त्यो बच्चाहरूलाई समुदायको स्कुलमा म भर्ना गराइछाड्छु यसपालि। त्यसैले म के भन्न चाहन्छु भनेदेखि अहिले पनि केही मान्छेहरू छन् इनल गिनल औँलामा बन्ने खालका मान्छेहरू कि छुवाछुतको भावना राखेको छ, तर यो बिस्तारै बिस्तारै हाम्रो समाजबाट पनि यो छुवाछुतको बिस्तारै विस्थापित हुँदै गइरहेको छ मैले हेरिरहेको छु। तर जहाँसम्म यो दलितको कुरा गर्ने हो भनेदेखि मान्छे मानसिकताले नै दलित भइसकेको छ। त्यस्तो मान्छेलाई त्यो मानसिकता चेन्ज गर्नलाई हामीले पहल गर्नुपर्छ, यिनीहरूलाई ट्रेनिङ दिनुपर्छ, यिनीहरूलाई सम्झाउनुपर्छ, बुझाउनुपर्छ, जागरुकता ल्याउनुपर्छ भन्ने मलाई लागिरहेको छ माधुरीजी।
हजुर प्रकाशजी, एकदमै यो छुवाछुतको भावना कस्तो छ, छुवाछुतको अवस्था चाहिँ हाम्रो समाजमा कस्तो छ भनेर यहाँले हामीलाई जानकारी गराउनु भयो। स्थानीय तहमा पनि सरकारले चाहिँ यस्ता छुवाछुत, महिला हिंसा अथवा विभेदमा परेका व्यक्तिहरूलाई बाहिर ल्याउन, सहभागिता जनाउन भनेर विभिन्न आफ्ना भाषणहरूमा पनि नेताहरूले भनिराखेका छन् र केही पहल थाल्ने पनि त्यस्ता कुराहरू सुनिएको छ। तपाईँले स्थानीय जनप्रतिनिधिहरूलाई प्रदेश नम्बर 2 को सरकारले चाहिँ त्यस्तो छुवाछुतको विभेदमा परेका व्यक्तिहरूलाई बाहिर ल्याउन अथवा अन्य मानिस जस्तै उनीहरूलाई पनि बाँच्न दिन भनेर कस्तो खालको पहल भइदियो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
वास्तवमा हेर्नुहोस्, आजको पनि स्थानीय निकायको कुरा गर्ने हो भनेदेखि मलाई लाग्छ कि अहिले पनि प्रत्येक वार्डमा दलितबाट दलित कोटाको पनि व्यवस्था गरिएको छ, ताकि स्थानीय प्रशासनमा स्थानीय निकायमा दलितहरूको पनि सहभागिता होस्, दलितहरूको पनि कुरा सरकारसम्म पुगोस् र दलितहरूको जुन जुन उनीहरूको पीडा छ सरकारलाई पनि महसुस हो र सरकारले पनि कुनै किसिमको दलितहरूको जुन विभेद परेका छन् त्यसलाई न्यूनीकरण कसरी हुन्छ त्यो हिसाबले नेपाल सरकारले व्यवस्था त गरेको हो। तर केही कति मान्छे छन् कि अहिले पनि यो दलितहरूलाई दलितहरूको भावनालाई कुण्ठित गर्न खोजिरहेको छ, तर उनीहरूलाई अब चाहिँको कुरो छ किनभनेदेखि अहिले 21 औं शताब्दीमा कसैले कसैलाई भेदभावमा राख्न पाउँदैन। भोलिको दिनमा पक्कै पनि यो जुन भेदभावको कुरो छ हाम्रो समाजबाट हट्नुपर्छ र यो यसको लागि नेपाल सरकारबाट पनि दलितहरूको लागि स्पेसल व्यवस्था पनि गरिएको छ। शिक्षा नीतिमा पनि दलितहरूको काहीँ काहीँ व्यवस्था पनि गरिएको छ, जस्तो कि कुनै अब कामको कुरा गर्ने हो भनेदेखि स्पेसल कोटा पनि व्यवस्था गरिएको छ। त्यसैले म के भन्न चाहन्छु भनेदेखि अब केही दिनमा विगतको केही दिनमा नै यो जुन छुवाछुतको हाम्रो समाजमा जुन भावनात्मक सम्बन्ध छ यो सम्बन्ध पक्कै पनि निरुत्साहित हुन्छ र हाम्रो समाजबाट छुवाछुतको हट्छ जस्तो मैले महसुस गरिरहेको
छु। यति व्यस्तताका बावजुद पनि समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद माधुरीजी।
सन् 1950 पछि लोकतान्त्रिक प्रक्रिया सुरु भए लगतै त्यस्तो उचनिचलाई लोकतन्त्रको विरुद्ध भएको मानव अधिकारको विरुद्ध भएको आवाजहरू उठ्न थाले। तर अहिले पनि कतिपय मान्छेहरू जातीय र जन्मको आधारले अरूलाई हेप्नुलाई एकदमै स्वाभाविक मान्नेहरू पनि हाम्रो समाजमा प्रशस्त छन्। उच्च जात हुनुको मतलब उच्च किसिमको अवसर प्राप्त गर्नु, उच्च ओहदामा बस्नु, उच्च सुविधाहरू उपभोग गर्नु, तल्लो जातलाई हेप्ने, तल्लो जाति हुनुको मतलब चाहिँ तल्लो स्तरको काम गर्नु, कम सम्मान पाउनु र माथिलाई माथिल्लो जातिबाट पिएर बस भन्ने जस्ता सोच अझ पनि हाम्रो समाजमा व्याप्त छन्। केही दिन अगाडि यस्तै घटना बारा जिल्लामा पनि भएको खबर प्राप्त भएको छ। बाराको सिमरनगढ नगरपालिका वडा नम्बर 7 जवानी टोलमा रहेको दलित समुदाय नजिकै रहेको शिव मन्दिरमा पूजापाठ गर्नबाट वञ्चित भएको खबर प्राप्त भएको छ। जवानी टोलका चमार जातिलाई गैर दलितले मन्दिर प्रवेशमा रोक लगाएपछि पूजापाठ गर्नबाट उनीहरू वञ्चित भएका हुन्। जवानी टोलमा करिब 4 दशक पहिले निर्माण गरिएको मन्दिरमा त्यहाँका दलितले मन्दिरमा अहिलेसम्म पनि दलितलाई प्रवेश गर्न नदिएको स्थानीय दलितहरूले बताएका छन्। सहकर्मी तिवारी यादवको रिपोर्ट।
सिमरहनगढको झवानी टोलमा अधिकांश ब्राह्मण, राजपूत, सहनी, तेली र नुनिया जातिको बसोबास छ। त्यसमा करिब 150 घर दूरी रहेको उक्त टोलमा चमार जातिका 10-12 घर दूरी रहेका छन्। जति बेला मन्दिर बन्यो त्यस बेला तल जाति भनेर मन्दिरमा छिर्न पनि नदिएको बताउँछन् स्थानीय नन्दलाल महारा चमार।
प्रयास भी अभी के जाति के हिसाब से पहली सर चमार सर चमार के संख्या मोटमोटी आधा बा गाँव के आधा बा ओकनी के लेकिन ओकनी के कभी ला की उसे मतलब सोकनी से धनी मनी आदमी है उधर सब छूट गए लोग की सफाई में जब आई तो काट दें हमको अकेले किसी के मत कर लगा ले।
दलित बस्तीकै छेउमा रहेको मन्दिरमा पूजापाठ गर्न नपाउँदा उनीहरू गाउँभन्दा टाढा रहेको सिमरनगढ बजार र अमृतगञ्जको रानी बासे बजारमा रहेको मन्दिरमा गएर पूजापाठ गर्न बाध्य छन्। दलितले मन्दिरभित्र पूजा गरे अपवित्र हुने भन्दै पूजापाठ गर्न नदिएकोमा दुःख लाग्ने गरेको बताउँछन् फेरि महारा।
अब जैसे कंकाली माईको मन्दिर कमजोर बाढी कभी शिक्षाको हिसाबसे कमजोर लोग
गाउँका दलितहरू आफ्नो अधिकार प्रति जागरूक नभएकै कारण मन्दिरमा पूजापाठ गर्नबाट वञ्चित भएको नागरिक समाजका अगुवाहरूले बताएका छन्। गाउँको मन्दिरमा दलितहरूलाई प्रवेश र पूजापाठ गर्न गैर दलितबाट प्रतिबन्ध लगाइएको बारे थाहा नभएको भनाइ छ वडा अध्यक्ष रमेश कुशवाहाको।
दलित जिल्लामा मिलेला कि बहुत दिन से उनकी चलाउँदै रहला का कि हम पता लगाइयो
मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। पृथ्वीमा बसोबास गर्ने सबैभन्दा बढी चेतनशील प्राणी मानव नै हो, त्यसकारण पृथ्वीमा भएका चेतनशील प्राणी मानव जाति नै भएका कारण जातपातको नाममा भेदभाव गर्नु उचित नभएको देखिन्छ।
यो सँगै हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। आजको कार्यक्रममा हामीले समाजमा हुने छुवाछुतको विभेदबारे कुराकानी गर्यौँ। यस्तै अर्को हप्ता नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौँ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? उचित सल्लाह सुझावसँगै आफ्नो प्रतिक्रिया अवश्य पठाउनुहोला। पत्रचारका लागि हाम्रो ठेगाना हो कार्यक्रम घर आँगन, नारायणी एफएम 103.8 MHz, लिङ्क रोड, बिरगन्ज। हाम्रो इमेल ठेगाना रहेको छ nfm.program@gmail.com। पनि आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुनेछ। तपाईँले हामीलाई फोन गरेर आफ्नो प्रतिक्रिया टिपाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 0151520288 र 0151520588। हवस् त श्रोता, यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता फेरि पनि कार्यक्रमको छैटौं भागको कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै म माधुरी महतो पनि बिदा चाहन्छु। नमस्कार।
देशभरिका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा सिआइएन नेटवर्क .org र मोबाइल एप सकुराब सिआइएनबाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ। कार्यक्रम घर आँगनको साथमा छु म गीता चिमोरिया। विभिन्न सामुदायिक रेडियोहरूसँगको सहकार्यमा सिआइएनले उत्पादन गरेको कार्यक्रम घर आँगन मार्फत विपद, हिंसा र पछाडि परेका समुदायको सवाल र आवाजलाई हामी सरोकारवालासम्म पुर्याउँछौं। आजको कार्यक्रममा हामी नागरिकले सरकारबाट पाउने सेवा सुविधा र सहुलियतका विषयमा छलफल गरिरहेका छौं। समाजमा हामी फरक लिंग, उमेर, पेसा र जातजातिका मानिसहरू बस्छौं। यसकै आधारमा सरकारले विभिन्न सेवा सुविधा र छूटको व्यवस्था गरेको छ। ती व्यवस्था गरिएका सुविधाहरू के हुन्, कहाँबाट लिन सकिन्छ, हामी नागरिकले के कुरा थाहा पाइराख्नुपर्छ, त्यस्ता छुट र सुविधाहरू यदि भनेको ठाउँमा पाइएन भने कहाँ उजुरी गर्न जाने, यिनै विषयको सेरोफेरोमा रहेर मैले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटासँग कुराकानी गरेको छु। कार्यक्रममा अब त्यही कुराकानी सुनाउँछु है त।
अहिले आम दाजुभाइ, दिदीबहिनी, बुवा आमाहरू जसले हामीलाई रेडियो सुनिरहनु भएको छ, तपाईँहरूलाई म कृष्णहरि बास्कोटा हार्दिक नमस्कार गर्दछु। महिलालाई नेपाल सरकारले विभिन्न किसिमको सुविधाहरू दिएको छ। जस्तो महिला भएर महिनाभरिमा कुनै किसिमको तलब पाइन्छ भने त्यो तलबमा आयकर काट्दा 10% छुट हुने व्यवस्था छ। यसै गरी कुनै पनि व्यापारीले 100 जनालाई काम दिँदा 33% महिलालाई काम दिन्छ भने त्यस्तो व्यापारीले 20% आयकर छुट पाउँछ। हामी महिलाले आफू केही गरौँ, आफ्नै खुट्टामा उभियौँ भनेर उद्यमशील कोषबाट ऋण लियौँ भने त्यो कोषमा अहिले 30 करोड रुपियाँ छ। हामीले 5 लाख रुपियाँसम्मको रकममा केवल 6% मात्रै ब्याज तिरे पुग्छ। हामी महिलाको नाउँमा जग्गा पास गर्न पर्यो भने हिमाली क्षेत्रमा रजिस्ट्रेसन दस्तुरमा 50% छुट हुन्छ। अन्य सबै नेपालभरि 25% छुट हुने व्यवस्था छ। हामीले यदि महिला भएर उद्योग गरौँ भन्ने मनमा लाग्यो र महिलाको नाममा उद्योग दर्ता गर्न गयौँ भने दर्ता गर्दा लाग्ने दस्तुरमा 35% छुट दिने सरकारको नीति छ। हामी महिला वैदेशिक रोजगारमा जान मन लाग्यो, त्यसको निमित्त तालिम लिनुपर्छ। तालिम लिँदा 3000 भन्दा बढी पनि लाग्न सक्छ। जति बढी जति लाग्छ तालिम लिँदाखेरिको खर्च, त्यो सबै तालिमको प्रमाणपत्र बुझाएपछि सरकारले त्यो तिरेको रकम फिर्ता दिने व्यवस्था छ। हामी महिला यदि चाहिँ अस्पताल, सरकारी अस्पतालमा गयौँ भने हाम्रो सुत्केरी हुनुभन्दा पूर्व 4 पटक चिकित्सकलाई जचायौँ भने 400 रुपियाँ भत्ता पाउँछौँ। र सरकारी अस्पतालमै हामीले प्रसुति सेवा लियौँ भने तराईमा भए यातायात खर्च 500 रुपियाँ, पहाडमा भए यातायात खर्च 1000 रुपियाँ र हिमालमा भए यातायात खर्च बापत 1500 रुपियाँ पाउँछौँ। यसरी महिलाले राज्य प्रणालीबाट थुप्रै छुट सुविधा पाउँछौँ। यी सबै कुराको बारेमा हामीले जानकारी लिनुपर्छ।
हजुर, अब एकैछिन हामी स्वास्थ्यको पनि कुरा गरौँ।
यदि हामी नागरिक भएर कुनै किसिमले बिरामी भयौँ भने हामीलाई कडा रोग लाग्यो भने जस्तो मुटु रोग लाग्न सक्छ, क्यान्सरको रोग लाग्न सक्छ, अल्जाइमर लाग्न सक्छ, मृगौला रोग लागेर डायलोसिस गर्नपर्छ। यस्तोमा सरकारले 2,00,000 रुपियाँसम्म सम्बन्धित अस्पताललाई उपचार खर्च भनेर दिने व्यवस्था छ। यसको निमित्त हामीले आफ्नो स्थानीय तहबाट सिफारिस लिए पुग्छ। कुनै पनि सरकारी अस्पतालमा नेपाल सरकारले 70 प्रकारका औषधहरू निशुल्क दिने व्यवस्था गरेको छ। कुनै पनि अस्पतालमा हामी बहिरङ्गमा जचाउन गयौँ या आकस्मिक सेवामा गयौँ भने त्यो निशुल्क हुन्छ। कुनै पनि सरकारी अस्पतालमा गरिएको अपरेसनमा चिकित्सकको रकम अथवा त्यो अपरेसन कोठाको भाडा कुनै पनि लाग्दैन, त्यो सबै निशुल्क हुन्छ। र सरकारी अस्पतालमा हामी बिरामी भएर सुत्यौँ भने त्यो बेडमा सुतेको पनि कुनै चार्ज कुनै दस्तुर बुझाउनु पर्दैन। बेला बेलामा सरकारले गैर सरकारी संस्थाले घुम्ती सेवा घुम्ती शिविर भनेर सञ्चालन गर्छन्। त्यस्तो शिविरमा जचाउँदाखेरि चिकित्सकको दस्तुर पनि लाग्दैन, त्यस्तो घुम्ती शिविरहरूमा जचाउँदा सबै औषधिहरू पनि निशुल्क रूपमा पाइन्छ। यदि हामीले परिवार निजनको स्थायी वन्ध्याकरण गऱ्यौँ भने त्यो सरकारी अस्पतालहरूमा निशुल्क रूपमा सेवा प्राप्त हुन्छ। यसै गरी महिलाको पाठेघर खस्ने समस्या छ भने त्यसको अपरेसन पनि नेपाल सरकारले निशुल्क रूपमा गरिदिने व्यवस्था गरेको छ।
विशेष त अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा सुविधाका विषयमा पनि अब एकछिन हामी कुराकानी गरौँ।
अब हामी मध्ये कोही शारीरिक रूपमा अपाङ्गता भएका पनि हुन सक्छौँ। यदि हामी अपाङ्ग व्यक्ति छौँ तर हामी मोटरसाइकल चलाउन सक्छौँ भने सरकारले त्यस्तो मोटरसाइकलको भन्सार महसुल र मूल्य अभिवृद्धि कर सबै पूर्ण रूपमा छुट दिएको छ। यो भनेको कुरो के हो भने यदि मोटरसाइकल एउटा किन्दा 1,00,000 रुपियाँ पर्छ सामान्य मान्छेलाई भने यो भन्सार महसुल मूल्य अभिवृद्धि कर सबै छुट्दा अपाङ्ग भएता व्यक्तिले करिब करिब 30,000-35,000 नयाँ मोटरसाइकल किन्न सक्नुहुन्छ। हामी अपाङ्गता भएका मान्छे जो आँखा देख्दैनन् सेतो छडी लगायतका सामान आयात गर्दा हामीलाई कुनै पनि किसिमको भन्सार नलाग्ने व्यवस्था छ। अपाङ्गता भएका व्यक्तिहरूले पनि पढ्न लेख्न पर्यो, त्यसको निमित्त ब्रेल लिपिको व्यवस्था छ, सरकारले विशेष शिक्षा भन्छ, त्यो सबै निशुल्क उपलब्ध हुन्छ। हामी आँखा नदेख्ने तर औँला चल्नेहरूले मोबाइलमा विशेष प्रकारको छुट सुविधा पाएका छौँ। त्यस्तो औँलाबाट नै सञ्चालन हुन सक्ने मोबाइल छ र त्यो मोबाइलमा शब्दहरू आउँछ जो कानबाट सुनेर हामीले कुराकानी गर्न सक्छौँ। आँखा नदेख्नेहरूले पनि मोबाइल चलाउन सक्नुहुन्छ। हाम्रो यदि हात खुट्टामा कुनै समस्या परेको छ भने कृत्रिम हात खुट्टा सरकारले निशुल्क बनाइदिने व्यवस्था गरेको छ। अपाङ्गता भएका व्यक्तिलाई विभिन्न 4 किसिमको कार्डहरू बन्छ, त्यसबाट हामीले कार्डको रङ अनुसार मासिक रूपमा भत्ता पाउँछौँ। हामी चाहिँ अपाङ्गता भएका व्यक्ति पनि सेनामा प्रहरीमा निजामतीमा जाहिरको निमित्त जान्छौँ भने 5% विशेष कोटाको व्यवस्था गरिएको छ, त्यसबाट हामीले लाभ लिन सक्छौँ।
हजुर, अब एक किसिम कृषिका कुरा गरौँ, किसानहरूले चाहिँ के सेवा सुविधा पाउनुहुन्छ?
किसान छौँ भने हामीले अर्ग्यानिक खेती गर्नपर्छ, यसको निमित्त आइपिएम विधिबाट कृषकको पाठशालामा हामी भर्ना हुनुपर्छ र हामीले प्राङ्गारिक मल हाल्नुपर्छ। प्राङ्गारिक मल किन्दा राज्यले 50% हामीलाई छुट दिएको छ। यदि हामीले प्राङ्गारिक मल कारखाना आफै स्थापना गर्ने उद्देश्य राख्यौँ भने सरकारले त्यसमा लाग्ने कुल पुँजीमा 75% अनुदान दिन्छु भनेको छ। हामी किसानले रासायनिक विषादी प्रयोग गर्नु हुँदैन, जैविक विषादी प्रयोग गर्नुपर्छ। विभिन्न प्रकारका 41 हाम्रै घर वरिपरि पाइने सामग्रीहरू जस्तो भनौँ टिम्बुर अथवा मरिच तितेपाती यस्ता चिजहरू हालेर जैविक विषादी बनाउन सकिन्छ, यसमा सरकारले हामीलाई सघाउँछ। हामीले उत्पादन गरेपछि तत्कालै बिक्री गर्नुपर्छ भने जरुरी छैन, यसको निमित्त हामीले कोल्ड स्टोर बनाउन सक्छौँ। यसमा लागेको लागतको 50% पुँजीगत अनुदान सरकारले दिन्छ। हामीले आफ्नो गोठ सुधार गऱ्यौँ भने 5,600 रुपियाँ गोठ सुधार कार्यक्रम अन्तर्गत रकम पाइन्छ। यदि हामीले किसानले बाली बिमा पशु बिमा गऱ्यौँ भने 75% प्रिमियम सरकारले तिरिदिन्छ, हामीले 25% मात्र तिरेपुग्छ। हामी किसानले अब खेती किसानीमा म यान्त्रिकीकरण गर्छु भनेर जिरो टिलर हार्वेस्टर मिनी ट्र्याक्टर किन्यौँ भने सरकारले 50% पुँजीगत अनुदान दिने व्यवस्था छ। हामीले यदि व्यवसायिक खेती गर्ने इच्छा गऱ्यौँ र बैङ्कसँग ऋण लिने विचार गऱ्यौँ भने बैङ्कमा 6% मात्रै ब्याज तिरे पुग्छ, त्योभन्दा बढी सबै ब्याज नेपाल सरकारले अनुदानमा दिने व्यवस्था छ। विश्व बैङ्कले सघाएको प्याज भन्ने कार्यक्रममा हामी किसानले 50 लाख रुपियाँको यदि योजना प्रस्तुत गऱ्यौँ भने सरकारले त्यो 50 लाखको योजना स्वीकृत गरेपछि 25 लाख रुपियाँ हामीलाई नगदै दिन्छ। यस्तै गरी हिमाली भन्ने आयोजना एसियाली विकास बैङ्कले सहयोग गरेको छ, 12 जिल्लामा लागू भएको छ, त्यसमा हामीले 50 लाख रुपियाँको कार्यक्रम प्रस्तुत गऱ्यौँ र स्वीकृत भयो भने सरकारले 80% अनुदान दिन्छ, अर्थात् 40 लाख रुपियाँ हामीलाई नगदै दिन्छ।
हजुर, अब जो पढ्दै हुनुहुन्छ विद्यालय शिक्षाको कुरा वा भनौँ क्याम्पस तहमा पढ्दै हुनुहुन्छ उहाँहरूले चाहिँ बालबालिकाहरूले दलित समुदायका बालबालिकाहरूले अझ विशेष गरी सेवा सुविधा पाउने हुन्छ होला, यो विषयमा चाहिँ के व्यवस्थाहरू छन्?
कोही विद्यार्थी छन् भने अहिलेको संविधानमा लेखिएको छ आधारभूत शिक्षा भन्नाले 8 कक्षासम्म पर्छ, यो चाहिँ अनिवार्य र निःशुल्क हुन्छ। सबै अभिभावकहरूले आफ्ना बालबालिकालाई आधारभूत शिक्षाको निमित्त स्कुल पठाउनु पर्छ र संविधान अनुसार माध्यमिक तहसम्मको शिक्षा पनि पूर्ण रूपमा निःशुल्क हुन्छ, हामीले फिस तिर्नु पर्दैन। प्रत्येक स्कुलमा भएका विद्यार्थीको कुल संख्यामा 10% विद्यार्थीहरूले अनिवार्य रूपमा छात्रवृत्ति पाउँछन्। यदि हामी छात्रा छौँ 8 कक्षासम्म पढ्छौँ भने मासिक रूपमा 1 कक्षादेखि 8 कक्षासम्मका सबै छोरीहरूले वर्षको 400 रुपियाँ विशेष छात्रवृत्ति पाउनुहुन्छ। यदि हामी दलित छौँ, विपन्न वर्ग छौँ, दुर्गम क्षेत्रमा छौँ भने यस्तो हामीले पाउने यो विद्यार्थीको सहुलियत अझ छात्रवृत्ति अझ फरक किसिमको हुन्छ। यस्तै गरी हामी एमबिबिएस बिई पढ्छौँ, हामी दुर्गम क्षेत्रका मान्छे हौँ, दलित हौँ भने त्यसमा 5% कोटा सरकारले छुट्याएको छ। यसै गरी प्राविधिक शिक्षामा यदि हामी महिला छौँ र हामीले प्रवेश परीक्षा इन्ट्रान्स एक्जाम भन्छ सुरुको परीक्षा हामीले पास गर्न सक्यौँ भने 25% सिट सरकारले महिलाको निमित्त छुट्याइदिएको छ। र प्रत्येक स्कुलमा विभिन्न अतिरिक्त क्रियाकलाप हुन्छ, फुटबल खेल्ने होला, भलिबल खेल्ने होला, यी सबै बापतमा सरकारले हामी नागरिकलाई रकम उपलब्ध गराएको छ।
हजुर, रोजगारी नभएकाहरूलाई चाहिँ सरकारले के व्यवस्था गरेको छ?
यदि हामी बेरोजगार छौँ, कुनै रोजगारी छैन, कुनै काम गर्ने इच्छा लागेको छ भने हामीले नेपाल सरकारसँगको विभिन्न कार्यक्रममा हामी जान सक्छौँ। जस्तो नेपाल सरकारले सामान्य व्यापार गर्यो 50 लाख रुपियाँसम्म वर्षभरिको कारोबार हुने व्यापार गर्यो भने मूल्य वृद्धि करको बिल काट्नु पर्दैन, हामीले आयकर कार्यालयमा करको वासलाट बुझाउनु पनि पर्दैन, हामीले 5,000 रुपियाँको एकमुष्ट कर तिरे पुग्ने व्यवस्था सरकारले गरेको छ। सामान्य व्यापार गर्न कर कार्यालयमै दर्ता हुनुपर्छ भन्ने पनि जरुरी छैन, नगरपालिका या गाउँपालिकामा दर्ता गरेर पनि सामान्य व्यापार गर्न सकिन्छ। कैयौँ घरेलु उद्योगमा नेपाल सरकारले 10 वर्षसम्म आयकर छुटको व्यवस्था गरेको छ। हामीले कतिवटा घरेलु उद्योगहरू पहिला घरेलु कार्यालयमा गएर दर्ता गर्नु पर्दैन, कारोबार सुरु गरेको 6 महिनापछि दर्ता गरे पनि हुन्छ। नेपाल सरकारले युवाहरूलाई स्वरोजगारको निमित्त सहयोग गर्न भनेर एउटा कोषको व्यवस्था गरेको छ, त्यसमा प्रत्येक युवाले 2 लाख रुपियाँसम्मको ऋण प्राप्त गर्न सक्छन्। यदि हामी 25 जना युवा मिलेर गयौँ भने 50 लाख रुपियाँसम्मको ऋण प्राप्त गरेर विभिन्न काम गर्न सक्छौँ। नेपाल सरकारले सबै बैङ्क तथा वित्तीय संस्थाहरूले गर्ने ऋण लगानी मध्ये कुल लगानीको 3% रकम अति विपन्न क्षेत्रमा कर्जा प्रवाह गर्नपर्छ भनेको छ। सरकारले बेरोजगारहरूलाई स्वरोजगार सम्बन्धी तालिम दिने, विभिन्न व्यावसायिक तालिम दिने व्यवस्था गरेको छ, विभिन्न किसिमको पोलिटेक्निक इन्स्टिच्युटहरूमा गएर विभिन्न तालिम लिन सक्छन्। जस्तो हामीले धेरै पढ्न सकेनौँ भने हामीले प्लम्बरको तालिम लिन सक्छौँ, इलेक्ट्रिसियनको तालिम लिन सक्छौँ, महिला छौँ भने हामी ब्युटिसियनको तालिम लिन सक्छौँ। सिप विकास तालिम केन्द्रले पनि विभिन्न किसिमको तालिमहरू दिन्छ, यसमा मोटरसाइकल मर्मत गर्ने तालिम, रेडियो र मोबाइल मर्मत गर्ने तालिम सबै निशुल्कमा प्राप्त हुन्छ।
जति पनि हामीले अहिले कुरा गर्यौँ त्यो सेवा सुविधा र सहुलियत चाहिँ भनेको सम्बन्धित ठाउँमा पाइएन भने चाहिँ नागरिकले गुनासो गर्न जाने, उजुरी गर्न जाने, सोध्न जाने चाहिँ कहाँ हो?
मलाई के लाग्छ भने आम नागरिकले यो राज्य प्रणालीबाट दिएको सुविधा मैले प्राप्त गर्न सक्छु भन्ने नै उम्मिद राख्नुपर्छ र सरकारले पनि जनतालाई यो सुविधा दिन्छु भनेर कबुल गरेको छ, यसर्थ यो सुविधा पाइन्छ भन्ने कुरामै म विश्वस्त छु। तर पनि कथम कदाचि यो सुविधा प्राप्त गर्न सकिएन नेपाल सरकारले दिएको भने त्यो सम्बन्धित निकायको तालुक कार्यालयमा हामीले सम्पर्क गर्नुपर्छ। जस्तो जग्गा जमिन पास गर्न जाँदा महिलाको नाममा 50% छुट दिनुपर्ने कुरा यो मालपोत कार्यालयबाट प्राप्त भएन भने हामीले मालपोत विभागमा उजुरी गर्नुपर्छ। यसै गरी किसानले पाउने सुविधामा रासायनिक मल खरिद गर्दा 40% छुट सुविधा पाइएन भने हामीले कृषि विकास मन्त्रालयमा यसको उजुरी गर्नुपर्छ। अपाङ्गता भएका व्यक्तिले पाउनुपर्ने मासिक सामाजिक सुरक्षा भत्ता हो, त्यो भत्ता हामीले प्राप्त गर्न सकेन भने महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालयमा यसको उजुरी गर्नुपर्छ।
धन्यवाद राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्ण हरि बास्कोटालाई। नागरिकले पाउने सेवा सुविधा र सहुलियतका विषयमा उहाँले हामीलाई निकै राम्रोसँग जानकारी दिनुभएको छ। आजको कुराकानीमा हामीले नागरिकले पाउने ती सेवा सुविधा र छुटका विषयमा धेरैभन्दा धेरै जानकारी दिने कोसिस गर्यौं। तथापि केही विषयहरू छुटेका छन्। ती छुटेका विषयमा हामी कार्यक्रमका आगामी अंकहरूमा छलफल गर्दै जानेछौ। कार्यक्रम सुन्न नछुटाउनुहोला। कार्यक्रम घर आँगनमा अब चाहिँ बुहारीका कुरा। आज बुहारीका कुरा सुन्न हामी सिराहा जिल्ला पुग्दैछौ। सिराहाका हाम्रा बुहारी पत्रकार अमृता चौधरीले एकजना निकै मेहनती उद्यमी महिलासँग भेटघाट गर्नुभएको छ। सिराहाको धनगढीमाई नगरपालिका एक मेदनीपुरकी उद्यमी प्रमिला चौधरी उमेरले भर्खर 24 वर्ष पुग्नुभयो। 3 वर्ष अघि उहाँको विवाह भएको हो। उहाँ मिल चलाउनुहुन्छ। गाउँभरिका अन्न कुटानी पिसानी गर्नुहुन्छ। सिलाई कटाई पनि आउँछ उहाँलाई। खेतीपाती पनि गर्नुहुन्छ। घरधन्दा पनि भ्याउनुहुन्छ। अन्य दिदी बहिनीलाई सिलाई सिकाउने चाहना पनि छ, तर समयले अहिले चाहिँ भ्याइराख्नु भएको छैन। कक्षा 12 सम्मको अध्ययन पूरा गर्नुभएकी उनै उद्यमीसँग गरिएको कुराकानीको छोटो अंश बुहारी पत्रकार अमृताले हामीलाई पठाउनु भएको छ। एकैछिन हामी उनै उद्यमी प्रमिलाको कुरा सुनौ है त।
नमस्ते, हमर नाम प्रमिला चौधरी। हम पापा ससुर के मिल चलाबै के लेल सकदो सहयोग करै छियै और घर धन्धा सेहो करै छियै। सिलाई कटाई हमरा सेहो आबै छै। सिलाई कटाई के रुपैया से हम अपन मेंटेनेंस और हमरा बच्चा है तकरा लरू और लता कपड़ा सेहो हम करि लै छियै। पॉकेट खर्चो भ जाइ है। हम अपन जीवन जीविका अपना खुद चला लेबे से हमरा आत्मविश्वास छे। 21वीं शताब्दी आबि के भी महिला पिछड़ल है, अगाड़ी नहीं बढ़े चाहे छे। ते लैके महिला सब कोई अगाड़ी बढ़ू। सब अपन अपन अथी छे, काम में लागल छे, फिर भी पुरुष के भर में जिये छे और अपन खुटा में खड़ा है के प्रयास करू। सब महिला सब हम यहाँ आवाज दे छे। हमर श्रीमान विदेश में छे। हम सिलाई कटाई के रुपया से घरों और चला ले छे। मर मसाला सब चीज अथी कर ले छे। जैसे लते कपड़े और सब चीज पूरा करै छियै हम मशीन चला के। गाम समाज में बहुते महिला सब छै, लेकिन कोनो भी सिपो पैरो लिखो के पछुआल छै, लेकिन एहन नहीं पछुआ, अपन अपन टांग में खड़ा हो।
तपाईं अहिले देशका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा सीआईएन नेटवर्क .org र मोबाइल एप सकोर एप सीआईएन बाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ। बोक्सी आरोपमा कसैलाई कुटपिट गर्ने, अङ्गभङ्ग वा कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कति वर्ष कैद र कति रकम जरिवाना गर्ने कानूनी व्यवस्था छ भन्ने अघिल्लो हप्ताको प्रश्नमा 10 वर्षसम्म कैद वा 1,00,000 जरिवाना वा दुवै सजाय हुन सक्छ भनेर सही उत्तर मिलाउने मध्येबाट मकवानपुरका अञ्जु तामाङ विजय हुनुभएको छ। तपाईँलाई बधाई छ। पुरस्कारका लागि तपाईँले हाम्रो कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रममा अब आजका लागि प्रश्न। गर्भवती महिलाले अस्पताल पुगेर 4 पटकसम्म गर्भजाँच गराए बापत कति प्रोत्साहन रकम पाउँछन्? प्रश्न फेरि एकपटक। गर्भवती महिलाले अस्पताल पुगेर 4 पटकसम्म गर्भजाँच गराए बापत कति रकम प्रोत्साहन पाउँछन्? यदि तपाईँलाई सही उत्तर थाहा छ भने हामीलाई एसएमएस गर्नुहोस्। एसएमएस पठाउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर जीए टाइप गर्नुहोस्। एक स्पेस दिएर जवाफ लेखी 37799 पठाउन सक्नुहुनेछ। हाम्रो फोन नम्बर 01-5260-661 र टोल फ्री नम्बर 1660-01-7575 फोन गरेर पनि प्रश्नको सही उत्तर टिपाउन सक्नुहुनेछ। प्रश्नको सही उत्तर दिने श्रोताहरू मध्येबाट गोला प्रथा गरी एकजनालाई कार्यक्रम घर आँगनको तर्फबाट पुरस्कारको व्यवस्था गरिएको छ। हवस् त, अहिलेलाई रेडियो कार्यक्रम घर आँगनको समय सकिने लागेको छ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने कमन फिडब्याक प्रोजेक्टलाई धन्यवाद। प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम घर आँगनबाट म गीता चिमोरिया पनि बिदा भएँ। नमस्कार।